أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد أوحينا إلى موسى أن أسر بعبادي فاضرب لهم طريقا في البحر يبسا فاضرب لهم طريقا في البحر يبسا لا تخاف دركا ولا تخشى. لا تخاف دركا ولا تخشى فأتبعهم فرعون بجنوده فغشيهم من اليم ما غشيهم وذل فرعون قومه وما هدى. يا بني إسرائيل قد أنجيناكم من عدوكم ووعدناكم جانب الطور الأيمن ونزلنا عليكم المن والسلوى كلوا من طيبات ما رزقناكم ولا تطغوا فيه فيحل عليكم غضبي ومن يحلل عليه غضبي فقد هوى. وإني لغفار لمن تاب وآمن وعمل صالحا ثم اهتدى. وما عجلك عن قومك يا موسى قال هم أولئي على أثري وعجلت إليك رب لترضى. قال فإنا قد فتنا قومك من بعدك وأضلهم السامري فرجع موسى إلى قومه غضبان آسفا. قال يا قوم ألم يعدكم ربكم وعدا حسنا أفطال عليكم العهد أم أردتم أن يحل عليكم غضب من ربكم فأخلفتم موعدي. قالوا ما أخلفنا موعدك بملكنا ولكننا حملنا أوزارا من زينة القوم فقذفناها فكذلك ألقى السامري. زينة القوم كبر كيف زينة القوم ولكننا حملنا أوزارا من زينة القوم فقذفناها فكذلك ألقى السامري. فأخرج لهم عجلا جسدا له خوار فقالوا هذا إلهكم وإله موسى فنسي أفلا يرون ألا يرجعوا إليهم قولا ولا يملك لهم ضرا ولا نفعا. ولقد قال لهم هارون من قبل يا قوم إنما فتنتم به وإن ربكم الرحمن فاتبعوني وأطيعوا أمري. قالوا لن نبرح عليه عاكفين حتى يرجع إلينا موسى. قال يا هارون ما منعك إذ رأيتهم ضلوا ولا تتبعن أفعصيت أمري. قال يا ابن أم لا تأخذ بلحيتي ولا برأسي إني خشيت أن تقول فرقت بين بني إسرائيل ولم ترقوا قولي. قال فما خطبك يا سامري. قال بصرت بما لم يبصروا به فقبضت قبضة من نثر الرسول قبضة من أثر الرسول فنبذتها وكذلك سولت لي نفسي قال فاذهب فإن لك في الحياة أن تقول لا مصاص وإن لك موعدا لن تخلفه وانظر إلى إلهك الذي ظلت عليه عاكفا لنحرقنه ثم لننسفنه في اليم نسفا إنما إلهكم الله الذي لا إله إلا هو وسع كل شيء علما كذلك نقص عليك من أنباء ما قد سبق وقد آتيناك من لدنا ذكرا من أعرض عنه فإنه يحمل يوم القيامة وزرا خالدين فيه وساء لهم يوم القيامة حملا وساء لهم يوم القيامة حملا يوم ينفخ في الصور والناشر المجرمين يومئذ زرقا يتخافتون بينهم إن لبستم إلا عشرا نحن أعلم بما يقولون إذ يقول أمثلهم طريقة إن لبستم إلا يوما ويسألونك عن الجبال فقل ينسفها ربي نسفا فيذرها قاعا صفصفا لا ترى فيها عوجا ولا أمتا يومئذ يتبعون الداعي لا عوج له وخشعت الأصوات للرحمن فلا تسمع إلا همسا يومئذ لا تنفع الشفاعة إلا من أذن له الرحمن ورضي له قولا يعلم ما بين أيديهم وما خلفهم ولا يحيطون به علما وأنت الوجوه للحي القيوم وقد خاب من حمل الظلما ومن يعمل من الصالحات وهو مؤمن فلا يخاف الظلم ولا حضما وكذلك أنزلناه قرآنا عربيا وصرفنا فيه من الوعيد لعلهم يتقون أو يحدث لهم ذكرا فتعالى الله الملك الحق ولا تعجل بالقرآن من قبل أن يقضى إليك وحيه وقل رب زدني علما ولقد أحضنا إلى آدم من قبل فنسي ولم نجد له عزما إنه سي ومن يأتي مؤمنا
ولقد أوحينا
آيات 78 لکھی ہوئی اس پہ جی اس کا مطلب رکو سے شروع ہو رہا ہے نشان اونچا لگا انہوں نے ٹھیک لگایا تھا میں نے اونچا کر دیا تھا کیونکہ انہوں نے ڈھانپا ہوا تھا اس کو اس ایرو کی وجہ سے غلطی لگ رہی تھی यहाँ होना चाहिए, ठीक है। वलकद ओहेना इला मूसा अन असरिब इबादी फ़ज़्रिब लहुम तरीक़न फिल बहरी यबसा, और हमने मूसा पर वही फरमाई थी, पहले फरमा चुके थे वही, अन असरिब इबादी कि रात के वक्त मेरे बंदों को लेकर चल चल पड़, फ़ज़्रिब लहुम तरीक़न फिल बहरी यबसा, और उनके लिए समंदर में खुश्की का रास्ता बना, खुश्की का रास्ता पकड़, ला तखाफो दरकम वला तख्शा, ना तू उसमें डरेगा, यानी इस वजह से कि खुदा का तुझ पर साया होगा, ला तखाफो दरकम तू पकड़े जाने का खौफ नहीं रखेगा, वला तख्शा और ना तू वैसे डरेगा। ये लफ्ज़ी तर्जमा है चूंकि मुजारिया है, लेकिन बाज़ दफ़ा हुक्म के लिए भी मुजारिया इस्तेमाल होता है, अगर ज्यादा शान का हुक्म हो। चूंकि हजरत मूसा अलैहिस्सलाम को पहले ज़हनी तौर पर तैयार किया जा रहा था, इसलिए ये हदायत भी हो सकती है कि उसमें तू डरेगा नहीं, यानी डरना नहीं। दो किस्म के खौफ हैं, एक फिरौन के पकड़े जाने का खौफ, फरमाया वो खौफ भी तुझे नहीं करना चाहिए, दूसरा खौफ है डूबने का, उस खौफ की भी जमानत दे दी कि तुझे जरूरत नहीं खौफ करने की। ये जो है इस नसीहत का रंग और पेशगोई का इकट्ठा रंग, ये साबित होता है बात के वाकया से कि सारी कौम डर गई, लेकिन हज़रत मूसा ने कहा मेरा रब मेरे साथ है और कोई डर की जरूरत नहीं है, हम नहीं पकड़ सकते हैं ना। तो ये जो पहला अंदाज है बयान करने का, ये महज ये नहीं कि अंदाज ये होगा, बल्कि ज़हनी तौर पर तैयार किया जा रहा है कि देख तुझे डर नहीं होना चाहिए, क्योंकि खुदा वादा करता है तुझे डर नहीं होगा, तुझे ना मूस फिरौन का डर होना चाहिए ना लहरों का डर होना चाहिए। एक ये है, दूसरा अहम नुकता यहां ये उठता है, एक दूसरी जगह कुरान करीम में अल्लाह ताला फरमाता है कि फिरौन से हमने कहा, ना हज़रत मूसा से कहा कि तू अपना सोंठा दरिया पे मार, तो दोनों तरफ हट जाएगा और पहाड़ की तरह मौज उठती हुई मौजें होंगी। इन दोनों बातों में तो बज़ाहिर तज़ाद दिखाई देता है, एक तरफ वो खुश्क जो रास्ता जवार भाटे के नतीजे में पैदा हो जाया करता है डेल्टा के पास, बिल्कुल वही नक्शा खींचा, इसको फोर्ड फ्योर्ड कहते हैं किस्म का खुश्क रास्ता, जो आगे पीछे जब पानी पीछे हट जाते हैं उधर दरिया की दरिया में मसलन वैसे भी कम पानी हो गया हो बरस और आगे समंदर पीछे हट गया हो, तो ऐसे बहुत से रास्ते निकलते हैं जिसमें परिंदे फिर आकर अपने शिकार करते हैं, अपनी चीजें तलाश करते हैं कीचड़ में, तो ऐसे रास्ते से गुजरने का हुक्म है, वाज़े तौर पर खुश्क फरमाया गया है। दूसरी जगह जो नक्शा खींचा है कि अपना सोटा मार और हट जाएंगे पानी दोनों तरफ और बहुत बड़ी बड़ी लहरें दिखाई देंगी, ये अरबी प्रोग्राम में सवाल उठा था तो उस वक्त मैंने उनको ये समझाया था कि ये एक नफसियाती कैफियत है जो ताकत देने के लिए अल्लाह ताला ने और खौफ से बचाने के लिए जिक्र फरमाया है, नहीं खौफ से बचाने के लिए नफसियाती कैफियत है जो बनी इसराइल की जो हज़रत मूसा के पीछे थे उनकी थी, और वो तैयारी हो रही थी जिसने बिलाखिर फिरौन को गर्क करना था, तो सोटा मार के उनके ऊपर नफसियाती लिहाज से उनको एक ताकत बख्शी गई, और वो जो नजर आता था कि बिल्कुल करीब करीब हैं दो लहरें, वो उस तासुर से बच गए और उनका खौफ कम हो गया। नजर क्यों आता था? इसलिए कि फिरौन जिस हालत में गर्क हुआ है उससे मालूम होता है कि सिर्फ दरिया की तुगयानी आती हुई, कोई ऊपर से आती हुई तुगयानी नहीं थी जिसने उसको आ लिया है, बल्कि समंदर की मौजें भी उस तरफ बढ़ रही थी,
اس میں ان کے وہاں پہنچنے میں کچھ وقفہ تھا، اور جو خوفزدہ آدمی اس کو تو لگتا ہے کہ سر پہ آ گیا سب کچھ، اور جو دور کی جگہ ہو اگر وہ بہت بلند ہو تو بالکل قریب دکھائی دیتی ہے. ابھی ہم گئے تھے ناروے، وہاں گلیشیئر کے پاس پہنچے، فائزہ وغیرہ کو یاد ہے، یوں لگتا تھا سامنے یہاں پاس ہی ہے. اس سے پہلے جب ہم وہاں اس طرف چلے تھے تو 2 گھنٹے لگے تھے وہاں پہنچنے میں، یا 1.5 گھنٹہ، ہاں 3 گھنٹے آنے جانے میں لگے تھے، اور لگتا یہ تھا کہ بالکل سامنے کھڑا ہے. تو بہت بلند چیز جو ہو وہ فاصلے کے لحاظ سے بہت قریب دکھائی دیتی ہے، اور اگر خوفزدہ ہو انسان تو پھر تو بالکل ہی لگتا کہ سر پہ چڑھائی ہے. اس لیے جو سیناریو ہے وہ یہ بنتا ہے، یہ تو قطعی بات ہے اس آیت کی روشنی میں اس کا مسئلہ حل ہوگا، کیونکہ آیتوں میں تضاد نہیں ہو سکتا. اللہ تعالیٰ نے خشک رستے سے گزرنے کا حکم دیا تھا، اور یہ نہیں تھا کہ موجیں بالکل ساتھ ساتھ اٹھ کر کھڑی ہو گئی دیوار کی طرح. اگر ایسا ہوتا تو فرعون داخل ہی نہ ہوتا اس میں، فرعون کے داخل ہونے ہوتے تک وہ رستہ خشک رہا ہے. اور جو موجیں ہیں وہ کیسے پیدا ہوئیں اس کے متعلق مختلف، یعنی مختلف زیادہ تو نہیں، مگر 2 باتیں امکانی طور پر ہیں. ایک یہ کہ اس دریا میں اوپر کہیں بہت زور سے طغیانی آئی ہے، اور نیل میں اس قسم کی طغیانیاں آنا عین ممکن ہے، ہمیشہ ہوتا ہے، اب بھی ہوتا ہے، کیونکہ اوپر جو کیچمنٹ ایریا ہے وہ بہت ہی زیادہ بارشوں والا، اور سوڈان کی پہاڑیاں اور دوسری ارد گرد کی پہاڑیاں جہاں سے آتا ہے نیل، وہاں بہت بارشیں ہوتی ہیں، لیکن کبھی کبھی خشک بھی ہو جاتا ہے سب کچھ. تو اگر کچھ عرصے تک خشک سالی نہ بھی ہو، 15-20 دن مہینہ بارش نہ ہوئی ہو، تو پانی پایاب ہو جائے گا، اور جیسی وہاں ٹورینشل رینز ہوتی ہیں وہ اتنی اچانک آتی ہیں کہ ناممکن ہے کہ آہستہ آہستہ پانی بڑھے. وہ تو لگتا ہے کہ پوری دیوار آگے آ رہی ہے. اور ایسی طغیانی ہم نے پاکستان میں بھی دیکھی ہے، جب وہ اچانک بارشیں اوپر ہو جائیں تو اخباروں میں چھپتا ہے کہ یوں لگتا تھا پوری دیوار کی دیوار ایک سیلاب کی آگے بڑھ رہی ہے. تو سیلاب کا اچانک اتنا زوردار ہو جانا کہ اس کا فرنٹ ایک دیوار کی طرح دکھائی دے، اس کا جو سامنا ہے وہ ایک پوری دیوار آگے بڑھتی ہوئی دکھائی دے، یہ ایک طبی بات ہے، اس میں قطعاً کوئی تعجب کی بات نہیں. بلکہ تعجب کی بات صرف یہ ہے کہ خدا تعالی نے اس چیز کو اپنے کمانڈ میں لے کر ایسا عمدگی کے ساتھ صحیح وقت پر استعمال فرمایا ہے کہ موسیٰ تو بچ گئے اور فرعون غرق ہو گیا. اگر اتنی دور ہوتی لہریں کہ وہ موسیٰ کے ساتھیوں کو دکھائی بھی نہ دیتی تو فرعون تک بھی نہیں پہنچنی تھی، کیونکہ فرعون لگتا ہے اس کی ویک تو بہت تیز سے آیا ہے، اور رتھوں پر سوار تھے، ان کے پاس گھوڑے تھے، ان کے پاس دوسرے ساز و سامان تھے، آرمی موو کی ہے پوری، اور ایک قافلہ جس میں بچے بوڑھے گودیوں میں اٹھائے ہوئے سامان، یہ چیزیں ہیں، ان کی رفتار بہت آہستہ ہوا کرتی ہے. رات کے وقت خدا نے چلنے کا حکم دیا تھا اس لیے کہ ان کو کافی وقت مل جائے اور نظر سے بھی پوشیدہ رہیں. تو معلوم ہوتا ہے رات کے 12 بجے کے بعد، یعنی جو بات کا حصہ ہے، اس میں کسی وقت چل پڑے ہیں جبکہ لوگ سو گئے ہیں، اور جس وقت وہ دریا میں پہنچے ہیں اس سے پہلے پہلے ان کو خبر ہو گئی تھی، چنانچہ بڑی تیز رفتاری سے انہوں نے تعاقب کیا ہے. جس وقت یہ دکھائی دیے ہیں فرعون اور اس کے ساتھی داخل ہوتے ہوئے، اس وقت حضرت موسیٰ نکل رہے تھے باہر کی طرف، اور وہاں ان کی قوم نے خوف کا اظہار کیا ہے، ہم تو مارے گئے. بس 2 خوف ان کو جو تھے، خدا نے ان دونوں خوفوں سے بچا لیا حضرت موسیٰ علیہ السلام کو، یہ وعدہ ہے جو یہاں دیا جا رہا ہے. یعنی پہلا خوف تھا لہروں کا، بڑے زور کے ساتھ سمندر دریا کی لہر کی طغیانی کو آتے ہوئے دیکھنا، डर की वजह से करीब दिखाई दे रही थी। रास्ता खुशकी ही का था। हज़रत मूसा का सोटा मारना उनके लिए नफ्सियाती तौर पर एक ताकत का मुझे बना। मैं पहले भी ये सोटा इसी किस्म के काम दिखाता रहा है। और दूसरा खौफ फिरौन के पकड़े जाने का, ये जब निकलने लगे हैं तो उस वक्त हज़रत मूसा ने उनसे कहा कि तुम नहीं पकड़े जाओगे। अब जो दूसरी तरफ से लहर उठी है उसकी दो वजूहात बयान की जाती हैं, हो सकती हैं। एक तो ये है कि वो सद जवार कहते हैं ना बढ़ने को, या भाटा कहते हैं,
घोटा
तो थोड़ा तो कट ही जाता है, लेकिन जवार किसके लिए और भाटा किसके लिए है? जवार बढ़ने को गालबन कहते हैं, भाटा घाटे को कहते होंगे। बाल जो भी है, हाई टाइड एंड लो टाइड, अंग्रेजी में महफूज है ये बात। हाई टाइड का जब आती है तो बाज दफा ऐसे वक्त में आती है कि बहुत ज्यादा हो जाती है, और इसका ताल्लुक सूरज और चांद और जमीन के आपस के अलाइनमेंट से है। तो अगर उसके बाद बहुत बड़ी हाई टाइड उठ रही हो तो वो भी खौफजदा जमात को, जिसको ये खौफ की एक बड़ी वजह ये भी है कि फासला है, कुछ बच्चे हैं, सामान है, लंबी लाइन है, क्योंकि 60,000 वहम उलूफ कुरान करीम फरमाता है और बाइबल कहती है लाखों, तो लाखों ना सही, 60,000 भी ना सही, 20-25,000 की तादाद भी एक तंग रौ से गुजर रही हो जहां खुशकी बहुत बड़ी नहीं हुआ करती, वो 20-25 गज या शायद 100 गज से ज्यादा वो जगह नहीं होगी जो इन दो जवार घाट भाटा के दरमियान खुश कह जाती है। तो ये पूरा सिनारियो जो है ये आपको अपने सामने रखना होगा कि जो गुजर रहे हैं उनका खौफ बरहक था, उनको करीब नजर आने का मतलब ये नहीं कि सिर पे चढ़ी हुई थी लहरें, मतलब ये था कि इतने बड़े काफिले के साथ ये फासले जो दिखाई दे रहे थे वो तबन उनको बहुत करीब दिखाई दे रहे थे। और हज़रत मूसा के छोटे ने सहारा दे दिया। जब निकले हैं तो आखिरी किनारा निकलते निकलते वक्त लगा होगा, इस अरसे में फिरौन दाखिल हुआ है तो उस वक्त तक खुशकी थी, मगर निस्बतन करीब आ गई थी लहरें। वो जो दरिया की जो हाई टाइड है समंदर की, वो भी करीब आ गई थी मगर इतना करीब अभी भी नहीं पहुंची, और वो दरिया की तो यानी दूर से उनको जो दिखाई देती थी वो भी किस तरह करीब आ गई थी। उनको ये ख्याल होगा कि ये गुजर गए तो हम भी गुजर जाएंगे, और जल्दी थी क्योंकि अगर ये मिस कर जाते तो फिर वो हाथ से दूर बहुत दूर निकल जाते। मालूम होता है क्योंकि ब्रिजिस तो थे नहीं, जिस रास्ते पे ये चले हैं उस रास्ते पे और कोई जल्दी पहुंचकर या उनको कट करना आगे से बढ़ के उनके जो उनका फरार की राह बंद करना ये मुमकिन नहीं होगा, तभी वो रिस्क ले गए हैं। और चूंकि रथें वगैरह भी थीं इसलिए वो उस पर चल पड़े। अब दूसरे जो ख्याल किया जाता है वो एक गालबन अंग्रेजी है या अमेरिकन, लेकिन मेरा ख्याल है वो यूरोपियन, जो भी है यूरोपियन है या वेस्टर्न, एक स्कॉलर है जिसने ये नजरिया पेश किया है कि हजरत मूसा का जो वक्त हम बताते हैं उससे तकरीबन 200 साल पहले समंदर का एक जजीरा जो ग्रीस के पास है, तुर्की और ग्रीस के पास है, वो एक बहुत बड़े आतिशफिशां पहाड़ के फटने के नतीजे में सारे का सारा गर्क हो गया था। उसके आसार अब जो आर्कियोलॉजिस्ट हैं उन्होंने निकाल लिए हैं, और उसका जो इम्पैक्ट था वो इतना ज्यादा था कि उसकी जो राख थी वो दरियाए नील के दोनों तरफ अभी तक उस पहचानी जाती है, क्योंकि उन्होंने जो मिट्टी के मुआयने किए हैं उसमें उस राख की जो उस वॉल्केनो की राख थी उसके आसार अभी तक दिखाई देते हैं। तो उसका ये अपना नजरिया है कि वो जो बहुत बड़ी लहर उठी है वो इस आतिश बुझा के फटने से उठ सकती है और इतनी तेजी के साथ वो आगे बढ़ सकती है कि वो उसको गर्क कर दे फिरौन की कौम को। लेकिन ये नजरिया काबिल कबूल नहीं है, मैं आपको बता रहा हूं कि आपके इल्म में रहना चाहिए। काबिल कबूल इसलिए नहीं कि फिर वो लहर इतने तंग पैमाने पर तो नहीं आई कि सिर्फ फिरौन को गर्क कर गई, हज़रत मूसा और आपके साथी भी गर्क हो जाने चाहिए थे साथ, और सारा मिस्र गर्क हो जाना चाहिए था। और ये वाकया अगर हुआ है तो फिर बहुत पहले हुआ है, उसके बाद दोबारा मिस्र आबाद हो गया है और असर नौ वहां की जो सिविलाइजेशन थी फिर अपने अरूज को पहुंची है। तो ये वाकया हिक्सोस के दौर में हुआ होगा, जबकि अभी फिरौन ने मिस्र को दोबारा मिस्र पर गलबा हासिल नहीं हुआ था, और फिर वो है भी एक तरफा बात, इसमें दो दूसरी तरफ से आने की जिक्र नहीं है। लेकिन एक और भाई बात यह है कि वो जो लहर का जो फ्रंट बताते हैं वो इतना बड़ा है कि मिस्र और उसके दोनों तरफ दूर दूर तक के सारे इलाके जो साहली इलाके हैं वो कुल्लियतन मिलियम मलियम मिलियमेट हो जाने चाहिए। तो ऐसा कोई वाकया ना बाइबल में जिक्र मजकूर है ना कुरान में, इसलिए वो नजरिया रद्द करने के लायक है तो उसका ताल्लुक नहीं मतलब है इससे। और फिर तारीखें ऐसी बदल जाएंगी कि जो तारीखें ना कुरान की तारीख के मुताबिक दुरुस्त बैठेंगी ना बाइबल की तारीख के मुताबिक दुरुस्त बैठेंगी। बस ये वो वाकया है जो जिसमें लफ्ज दर्क के ताल्लुक में तरीकन फिलबार यबा सा फरमाया गया है कि दरक से नहीं डरेगा तू, और क्योंकि तू खुश्क रस्ते पर चल रहा होगा इसलिए खुश्क रस्ते पर चल रहा होगा और फिरौन भी उस खुश्क रस्ते में दाखिल होगा, तब जाके बाद मुकबल बनती है। तू लाजमन खुश्क रस्ता पकड़ और फिरौन के जरिए पकड़े जाने से ना डर, ना डरेगा ना तुझे तुगयानी की लहरों का कोई खौफ होगा। फअतबाहुम फिरौन बिजनूदही, बस फिरौन ने अपने लश्करों के साथ उनका पीछा किया है, दाखिल हो गया अंदर। फगशिया, तब उसको ढांप लिया, मिनल यम में मागशिया हूं, समंदर में से उस चीज ने जिसने उसको ढांप लिया। यानी एक ऐसी आफत थी जो नाकाबिले बयान है, पूरी तरह वो तुगयानी ने उसको उनको अपने अंदर ले लिया और नजर से गायब हो गए। वो अदल्ला फिरौन कौमहु व माहदा, फिरौन ने अपनी कौम को गुमराह किया और हदायत नहीं दी। या बनी इसराइला कद अंजैना कुम इन अदू विकुम व वादना कुम जाने बतूरे, ए बनी इसराइल याद रखो कि हमने तुम्हें तुम्हारे दुश्मन से निजात बख्शी थी। वह वाद नाकुम जानेब तूरे, और तुम्हें तूर की तरफ वादा के मुताबिक ले गए, तूर के किनारे जानेब तूरे। वाद नाकुम जानेब तूरे से मुराद यह है वादा किया जो पूरा किया, क्योंकि जानेब तूरे के वादे की बहस नहीं है, वहां पहुंचाया है तुम्हें। तूरिल एमना, जो दाई तरफ का हिस्सा है तूर का। वह नज़ल ना अलैकुमुल मन व सलवा, और तुम पर हमने मन और सलवा उतारा। अब ये हिजरत के वाकयात शुरू हो गए हैं। एक तूर का वाकया है जब हजरत मूसा अलैहिस्सलाम आग लेने गए थे, एक वाकया है जब उनके ऊपर खुदा तआला ने 40 रातों के लिए उनको बुलाया था, 30 रातों के लिए और फिर 10 रातों के लिए पूरा कर लिया था। ये दूसरा वादा है तूर वादा। और फिर हजरत मूसा अलैहिस्सलाम अपने मुअय्यन कितने थे, 70 थे ना वो साथी जिनको लेकर वो तूर के पास गए थे खुदा से एक ऐहदनामे के लिए। तो ये जो वाकया है तूर वाला, ये वाकया गरकाबी यानी फिरौन की गरकाबी और मूसा की हिजरत के बाद का है। کلو من طیبات ما رزقناکم، جو ہم نے تمہیں پاکیزہ چیزیں عطا فرمائی ہیں ان میں سے کھاؤ، ولا تطغوا فیہ، اور ان میں تجاوز نہ کرو، سرکشی نہ کرو. لفظ جو ہے یہاں اس موقع پر تجاوز کے معنی رکھتا ہے، کھاؤ پیو مگر اس میں تجاوز نہ کرنا، ان شرائط کے مطابق کھاؤ جو خدا نے مقرر فرمائی ہیں. اگر تم سرکشی کرو گے یا جیسا کہ میں کہہ رہا ہوں تجاوز کر جاؤ گے خدا تعالی کی ہدایات کے بارے میں، فَيَحِلَّ عَلَيْكُمْ غَضَبِي، تو تم پر میرا غضب نازل ہوگا. وَمَنْ يَحْلِلْ عَلَيْهِ غَضَبِي، اور جس پر میرا غضب نازل ہو، فَقَدْ هَوَى، تو وہ گر گیا. ہوا سے مراد گرنا ہے، مگر یہاں ہوا کا لفظ استعمال کرنے کا کیا مطلب ہے؟ جس پر میرا غضب نازل ہوا وہ گر گیا. دو باتیں ہیں جس کی وجہ سے یہ لفظ یہاں بہت ہی خوبصورت دکھائی دے رہا ہے. اول یہ کہ طور کی باتیں ہو رہی ہیں، اور طور ہی پہ ان کو ڈراوا تھا کہ اگر تم یہ کرو گے تو تم پر یہ بجلی بھی ٹوٹ سکتی ہے. تو ہوا کا مطلب جس خوف سے، جس سے وہ ڈرتے تھے، وہ بلندی سے نیچے آ پڑیں گے، اور دوسرے خدا کی نظر سے گر گیا، تیسرے دین دنیا کا کہیں کا بھی نہ رہا، وہ چٹان سے گر کر جو چیز برباد ہو جائے ختم ہو جاتی ہے. اور اسی طرح پرندے کے منہ سے کوئی چیز گرتی ہے تو اس کے لیے بھی ہوا کا لفظ استعمال ہوتا ہے. تو مطلب یہ ہے کہ تم اپنی سربلندی، ہاں خدا نے جو فضیلت بخشی تھی اس فضیلت کو قائم نہیں رکھو گے پھر، اور جب خدا کی نظر سے گرے تو وہ فضیلت جو تمہیں جہانوں پر بخشی گئی تھی اس پر قائم نہیں رہو گے، تم ہر چیز سے گر جاؤ گے. یہ ایک لفظ ہوا میں یہ سارے مضامین بیان فرما دیے. وَإِنِّي لَغَفَّارُ لِمَنْ تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى، اور میں، لیکن یاد رکھو میں بخشنے والا بھی بہت ہوں. لِمَنْ تَابَ، اس کے لیے جو توبہ کرے، ایمان لائے، اور ایمان لائے اور نیک اعمال بجا لائے. ثُمَّ اهْتَدَى، پھر وہ ہدایت پا جائے. یعنی ہدایت یہاں سے مراد یہ ہے پھر اس محفوظ رستے پر چل پڑے جہاں خدا کے ہدایت یافتہ لوگ جس پر چلا کرتے ہیں. وما آجلا کان قومی کا یا موسیٰ، اے موسیٰ تجھے یہ بتا کہ کون سی بات تھی جو جلدی سے تجھے اپنی قوم سے الگ کر کے ہمارے پاس لے آئی ہے. حضرت موسیٰ قوم سے جب جدا ہوئے ہیں تو اتنا افراتفری کا بلاوا نہیں تھا جتنا انہوں نے کی ہے، مارا مار پہنچے ہیں وہ. کال تو خدا کی طرف سے آئی ہے کہ آؤ، جو لوہیں عطا فرمائی گئی تھیں حضرت موسیٰ کو اس کی بات ہو رہی ہے، لیکن اگر وہ انہوں نے غیر معمولی جلدی نہ کی ہوتی تو اللہ تعالیٰ یہ اس طرح نہ پوچھتا. وما آجلا کا ان قومی کا یا موسیٰ، اگر حکم کی بات تھی تو حکم تو خود خدا نے دیا تھا. قالا ہم اولائے علی اثری وعجلت الیک رب لترضی، انہوں نے کہا کہ وہ لوگ میرے پیچھے پیچھے آ رہے ہیں. یہ وہی ستر والا وعدہ ہے غالباً جس کی طرف اشارہ ہے. اللہ تعالیٰ فرماتا ہے تو ان کو پیچھے چھوڑ کے کیوں آ گیا ہے؟ یہ وہ لوہ والا موقع نہیں، وہ شروع میں مجھے یہ لگا تھا، لیکن یہ الواح عطا کرنے والا موقع وہ ہے جس میں حضرت موسیٰ کو اکیلے بلایا گیا تھا، اور یہ وہ موقع ہے جس میں 70 ساتھی ان کے تھے. اب آگے جا کے پتا چلے گا کہ کون سا موقع ہے، مگر اس وقت تو یہی لگ رہا ہے کہ وہ پیچھے پیچھے میرے آ رہے ہیں. نہیں، یہ وہی الواح والا ہے. اولائے اعلی اثری کے معنی اور بنے گی پھر. یہاں بظاہر یہ لگتا ہے کہ میں آگے بڑھ گیا ہوں جلدی پہنچ گیا ہوں، مگر میری قوم میرے پیچھے پیچھے آ رہی ہے، لیکن وجہ جلدی کی بتاتے ہیں تاکہ تو خوش ہو جائے۔ میں نے جو جلدی کی ہے اس لیے کہ تو خوش ہو جائے، یہ آواز دینے پر مستعدی دکھانا، یہ رضا حاصل ہونے کرنے کے لیے ہوتا ہے۔ حضرت علی مصیب رضی اللہ تعالیٰ عنہ کا واقعہ ملتا ہے کہ تار کا ترجمہ یہ کر دیا کہ بلا تاخیر، تو جوتے بھی نہیں پہنے، دلی جانا تھا، نہ پیسے پکڑے نہ کوئی اور سامان لیا، اسی طرح پیدل چل پڑے، پیچھے بعض خدام جوتیاں لے کے بھاگے کہ یہ پہن لیں، اور کسی سے مانگا بھی نہیں کہ میں نے ٹکٹ خریدنا ہے۔ جب اسٹیشن پہ پہنچے ہیں تو اتنے جلدی میں گئے تھے کہ ابھی گاڑی نہیں آئی تھی، کچھ وقت تھا۔ اتنے میں ایک ہندو امیر آدمی پہنچ گیا، حضرت خلیفۃ المسیح کی شہرت تو تھی، تو بہت بڑے طبیب ہیں، اس نے منت کی کہ میری بیوی یا جو بھی گھر میں بیمار ہے بہت سخت تکلیف کی حالت میں ہے، تو وقت چونکہ تھا اس لیے آپ نے اس کو دیکھا، اور اس پر اس نے جو پیسے پیش کیے وہی آپ کے سفر کا ذریعہ بن گئے، اخراجات مہیا کر گئے۔ تو یہ وہ جلدی ہے رضا کی خاطر، کیونکہ یہ جلدی اللہ کے لیے رضا کا موجب بنی، اللہ کی رضا کا موجب بنی، اس لیے خدا تعالیٰ نے آپ کے سارے سامان کر دیے۔ تو یہ طرز کا جو مضمون ہے یہ پرانا چلا آ رہا ہے، آواز پر فوراً ہاں کہنا اور بے اختیار کھینچے چلے آنا، یہ محبت کا کرشمہ، اور جس کی خاطر کیا جاتا ہے وہ اس سے ضرور راضی ہوتا ہے۔ الاثری کا معنی اس کانٹیکسٹ میں یہ ہوگا کہ وہ ان کی فکر نہیں، ان کو کچھ نہیں ہوتا، وہ میری پیروی کر رہے ہیں۔ اور یہ لفظ اثر آگے پھر ظاہر ہوگا، پتہ لگے گا کہ یہ اثر والی بات سے مراد کیا تھی، پیچھے آنا نہیں تھا بلکہ نبی کی سنت پر چلنا مراد ہے۔ یہاں پھر فرمایا، حضرت موسیٰ نے عرض کیا کہ یا اے خدا، اولائے علی اثری، ان کی فکر نہیں، وہ میری سنت کی پیروی کر رہے ہیں، جس طرح میں نے جس رستے پر ان کو ڈالا تھا اسی رستے پر چل رہے ہیں۔ وہ اجل تو الیکا رب ترضا، میں تیری طرف جو دوڑ کے آیا ہوں اس لیے کہ تو راضی ہو جائے۔ قال فانا قد فتنا قومک من بعدک، اللہ نے فرمایا کہ تیرے آنے کے بعد ہم نے ان کی آزمائش کی ہے۔ وَأَضَلَّهُمُ السَّامِرِي، اور سامری نے ان کو گمراہ کر دیا ہے، اس لیے تو جلدی میں آ گیا لیکن یہ نہیں پتا کہ پیچھے قوم کا کیا حال ہوا ہے، اور تیرا یہ خیال کہ وہ تیری اثر پر ہیں یہ 100% درست نہیں ہے، یہ مراد ہے اس سے۔ فرجا موسیٰ الی قومہ غضبان اسفا، تب موسیٰ اسی طرح تیزی سے اپنی قوم کی طرف واپس لوٹا ہے، اور غضبان بہت غصے کی حالت میں تھا، اسفا اور بہت افسوس کر رہا تھا۔ قال یا قوم الم یعدکم ربکم وعدن حسنا، اے میری قوم، کیا تم سے تمہارے رب نے بہت ہی اچھا وعدہ نہیں فرمایا تھا؟ افطال علیکم العہد عمد نہیں، ام اردتم ان یحل علیکم غضب من ربکم، کیا افطال علیکم العہد، کیا عہد کی مدت تمہیں لگتا تھا کہ بہت لمبی ہو گئی ہے، یعنی خدا نے وعدہ پورا نہیں کیا اور تم انتظار کرتے کرتے تھک گئے؟ ام اردتم، یا پھر تم نے یہ ارادہ کر لیا کہ تم پر خدا کا غضب نازل ہو، من ربکم، تمہارے رب کا غضب نازل ہو؟ فاخلفتم موعدی، پس تم نے میرے عہد کا پاس نہ کیا، اس کی خلاف ورزی کی۔ قالوا ما اخلفنا موعدک بملکنا، انہوں نے کہا ہم نے تیرے عہد کی خلاف ورزی اپنی مرضی سے نہیں کی، ہم اس معاملے میں بے اختیار تھے، گویا کہ بے اختیاری کیا تھی۔ ولکننا حملنا اوزارا من زینت القوم، ہم پر بوجھ لادا گیا تھا ان زیوروں کا جو قوم کے زیور تھے، اور ہم اسے اٹھائے پھرتے تھے۔ अब सहराओं में फिरना और जेवरों को लेकर उनकी कोई भी वैल्यू बाकी नहीं रहती, सिर्फ एक मुसीबत ही है। उस पर मैं कौन फकजफना, तो हमने उनको उठा फेंका, फेंक दिया परे। फकजाले का अलक सामरी, और सामरी ने इसी तरह हमें मशवरा दिया था, हमारे दिलों में ये बात डाली थी कि जेवर क्या उठाए प्रत्यो मुसीबत, इसको फेंको परे, और फेंको परे वहां जहां वैसे ये उठा रहे इसको। चुनाचे सामरी ने कई मशवरा हमने मान लिया। अखरज लहुम इजलन जसद लहु खुआर, ये कहकर उनकी कौम का जवाब यहां खत्म होता है। अब अल्लाह ताला बता रहा है कि उसने कहा जी दफा करो इसको, और मुराद थी कि जहां फेंकेंगे वहां से मैं उठा लूंगा इसको। उसको फिर उसने इस्तेमाल किया, उसमें से एक जसद निकाला लहू खुआर, जिसके मुंह से बछड़े की सी आवाज निकलती थी, ये उसने बनाया है उसको पिघलाकर। फकालू हाजा इलाहुकुम व इलाहु मूसा फनसया, फकालू हाजा इलाहुकुम व इलाहु मूसा, उसकी जो आवाज निकाली उसने तो बेख्तियार उन लोगों ने यह आवाज की, हां ये तुम्हारा खुदा है, और मूसा के भी यही खुदा था। फनसया, बस वो भूल गया, यानी अहद भूल गया। अफला यरौना अल्लाह यरजो इलेहिम कौलन, क्या वो नहीं देखते इस बात को, ला यरजो इलेहिम कौलन वला यमलिकु लहुम ज़र्रन वला नफ़ा, कि वो उनकी बात का जवाब नहीं देता। खुरखुर की आवाज तो निकलती है लेकिन वो उनकी बात का जवाब नहीं देता, और ना उनको कोई नुकसान पहुंचा सकता है और ना फायदा पहुंचा सकता है। तो मूसा का खुदा कैसे हो गया जिसने मूसा को हर हदायत दी और हर दुआ का जवाब दिया, ये उस दलील को तोड़ने के लिए खुदा तआला ने जिक्र फरमाया है। वलकद काला लहुम हारून मिन कब्लो या कौम इन्नमा फुतिनतुम बिह व इन्ना रब्बकुम अर्रहमान फत्तबिउनी, और मूसा के आने से पहले हारून ने उनको ये बात कही थी कि ए मेरी कौम इन्नमा फुतिनतुम बिही, तुम आजमाइश में मुबतला हो गए, फितने में मुबतला हो गए हो, तुम आजमाइश में डाले गए हो या फितने में मुबतला हो गए हो। वह इन रब्बकुम अर्रहमान हो फत्तबिउनी, और यकीनन तुम्हारा रब रहमान है, फत्तबिउनी, रहमान में खुदा ताला की जात से जो फवायद मुंसलिक हैं या उस पर वाबस्ता हैं वो सारे रहमान खुदा के अंदर आ गए, उसी ने मूसा को भेजा, उसी ने तुम पर रहमतें फरमाई, उसी ने तुम्हें निजात बख्शी। तो इस बछड़े को जो अब बना है, कल का बछड़ा जिसमें कुछ भी ताकत नहीं, इसको जो तुम पकड़ बैठे हो, ये बड़ा जुल्म किया गया है। फत्तबिउनी, बस मेरी पैरवी करो, वातीउ अमरी, और मेरे हुक्म के ताबे चलो। कालू लन नबरहा अलैह आकिफीना हत्ता यरजिया इलैना मूसा, हमें कहा जब तक मूसा वापस नहीं आ जाता अब हम इससे जो पकड़ बैठे हैं हमें छोड़ना नहीं, अब इसी बछड़े की होगी इबादत होगी जब तक मूसा नहीं आता। काला या हारूनो, अब यहां से ये सारा वाकया जो गुजर चुका था पहले ये बयान हो गया, अब हजरत मूसा वापस आ जाते हैं, यानी वापस तो आ गए थे, अब हजरत हारून से पहले कौम से मुखातब हुए थे, अब हारून से मुखातब होते हैं। काला या हारूनो मा माना का इजराए तुम दल्लू अल्लाह तबयान, तुझे किस बात ने रोका था जब वो गुमराह हो गए कि मेरी पैरवी ना करता। यहां तत्तबयान से ये मुराद हरगिज नहीं कि हजरत हारून को हजरत मूसा बेरारवी का इल्जाम लगा रहे हैं, क्योंकि हजरत हारून तो कायम थे खुद अपनी जात में। तत्तबयान से मुराद है कि जिस तरह मैं ऐसे मौके पर सख्ती से काम लिया करता था और फौरी तौर पर ऐसे जालिमों को सजा दिया करता था, तुमने क्यों वो मसलक इख्तियार नहीं किया, तुम क्यों तमाशाई बनके एक तरफ हट गए, ये है तत्त्व बयान। फ़ासायत अफ़ासायत अमरी, کیا تو نے میری حکم کی نافرمانی کی ہے؟ قال یا ابن اما لا تاخذ بلحیتی ولا براسی، اے میری ماں کے بیٹے میری داڑھی اور میرے سر نہ پکڑ، انی خشیت ان تقول فرقت بین بنی اسرائیل ولم ترقوا قولی. اب یہ کتنا زبردست مضمون ہے حضرت موسیٰ کے روب اور خشیت کے غلط استعمال کا. پہلے تو یہ کہ موسیٰ کا جلال اتنا تھا کہ اپنے بھائی نبی کو بھی گویا داڑھی اور سر سے پکڑا ہوا ہے، اور جو آپ طلبی کر رہے ہیں یہ پہلی آیت کی تشریح کرتا ہے کہ میری پیروی کیوں نہیں کی، دیکھو میں تو اس سے کیا کر رہا ہوں. ان کو بھی اسی طرح تو نے کرنا تھا، یہ لاٹھی کے یار ہیں، اس طرح باتوں سے نہیں مانیں گے. جس طرح میں نے تجھے نہیں پکڑا آپ سر سے اور داڑھی سے، تو نے ان کے ساتھ کیوں نہیں کیا اس طرح؟ تو میرے احکامات بھول گئے، میری طرز بھول گئے. اس پر وہ کہتے ہیں پھر میری سر تو چھوڑو خدا اللہ، اے میری ماں کے جائے میری داڑھی میرا سر تو چھوڑو اور میری بات سنو. انی خشی تو، اب روب آپ کا اتنا ہے، روب ہی کی بات ہو رہی ہے، میں بھی ڈر گیا تھا آپ سے کہ ان تقول فرقت بین بنی اسرائیل، کہ تو نے سختی کر کے بنی اسرائیل کو ہم سے پھاڑ دیا ہے، اور پر حکمت معاملہ ہونا چاہیے تھا. اس لیے جب انہوں نے کہا کہ موسیٰ کی واپسی تک بات چل جائے گی تو میں تسلی میں آ گیا کہ تو اپیا کے سنبھال لے گا. تو خوف کا بعض دفعہ فائدہ ہوتا ہے، بعض دفعہ نقصان ہو جاتا ہے. ایسی شخصیت جو ڈرا دے ضرورت سے زیادہ، وہ بعض دفعہ فائدے کی بجائے نقصان بھی پہنچا دیتی ہے. یعنی وہ لوگ جو نہ سمجھے اس مضمون کو، ان کو نقصان پہنچ جاتا ہے. ولم ترقب قولی، کہ میرے امر کا انتظار کیوں نہیں کیا؟ اس لیے میں تیرے امر سے ہٹا نہیں، تیرے امر کا منتظر بیٹھا تھا کہ تو آئے پھر جو کہے گا وہ میں کروں گا. قال فما خطبوں کا، یا سامری، تسلی ہو گئی کہ حضرت ہارون ناکام نہیں ہوئے اور جو کچھ انہوں نے کیا حکمت کے تابع اور اپنی عقل کے تقاضوں کے مطابق کیا. اب سامری سے مخاطب ہوتے ہیں، یا سامری تیرا کیا قصہ ہے؟ قال بصرت بما لم یبصروا، کہہ رہے اس نے کہا میں نے وہ بات دیکھ لی جو یہ لوگ نہ دیکھ سکے. وہ کیا تھی؟ وہ یہ کہ سب تو نے بنایا ہوا فراڈ، نعوذ باللہ من ذالک، اور اپنی طرف سے بتا رہا ہے اور معبود کی جگہ خود لے بیٹھا ہے. تو اس چل میں نے یہ سمجھ لیا کہ حقیقت میں تو چربئی کوئی نازل نہیں ہوتی، اس لیے فقبض تو قبضہ تم من اثر رسول فنبس تو، اس سے پہلے جو میں نے کچھ تیری سنت کی پیروی کی تھی اسے میں نے اٹھا پھینکا. مرتد ہوا ہے، اور قبضہ تو میں اثر رسول، وہ جو حضرت موسیٰ نے کہا تھا میرے اثر پر ہیں، ہا اولائے اعلی اثری، اس کا تعلق ہے اس سے. تھے تو صحیح، حضرت موسیٰ نے غلط بات نہیں کہی تھی، لیکن کچھ ان میں سے مرتد ہو گئے اور کچھ عرصہ پیروی میں رہے، پھر اسے اٹھا پھینکا اور آزاد ہو گئے. فنبستہا، میں نے اٹھا پھینکا. کذالک سولت لی نفسی، اس طرح میرے نفس نے مجھے یہ بات بہت خوبصورت کر کے دکھائی. قال فذهب فإن لك في الحياة أن تقول لا مساس، انہوں نے کہا جا، اب زندگی بھر تیرے لیے یہ سزا ہے کہ تو یہ کہتا پھرے مجھے ہاتھ نہ لگانا. یہ جو ہاتھ نہ لگانا کی سزا ہے، ایک تو یہ پتہ چلا کہ قتل مرتد کا مسئلہ اس وقت بھی کوئی مسئلہ نہیں تھا، ورنہ اتنا کھلا کھلا اقرار کرے اور پھر وہ قوم کو شرک پہ بھی ڈال دے، سب کو مرتد کر لے. لیکن ان کو قتل نہیں کیا حضرت موسیٰ، صرف ہارون بچے ہوئے ہیں نا، آگے جو بھی قتل کا مضمون ہے وہ پھر بھی صادق نہیں آئے گا، کیونکہ یہ تو نہیں ہو سکتا کہ بعض مرتدوں کو قتل کرنے کا حکم دیا جائے اور وہ بچ جائیں خام خواہ. اس لیے قتل مرتد کا تو یہاں قتل ہو گیا ہے، کیونکہ حضرت موسیٰ علیہ السلام نے جو سزا بیان فرمائی ہے وہ اللہ کے حکم کے بغیر بیان نہیں کر سکتے، انہیں طاقت ہی نہیں تھی اس سزا دینے کی. وہ ہے لامساس مجھے ہاتھ نہ لگاؤ. یہ جو سزا ہے یہ آج تک یعنی اب سے کچھ عرصہ پہلے تک سارے یورپ میں اسی طرح سنائی دیتی تھی. کوڑیوں کو حکم تھا کہ وہ آوازیں دیتے پھریں کہ ہم آ رہے ہیں ہمارے قریب نہ پھٹکنا, اور بعضوں کے گلوں میں گھنٹیاں ڈال دی جاتی تھیں تاکہ موڑ سے آواز سے پہلے گھنٹیوں کی آواز سے لوگ خوف زدہ ہو کر ایک طرف ہٹ جائیں, اور وہ بعض دفعہ دوسری طرف منہ کر کے اپنے منہ پہ ہاتھ رکھ لیا کرتے تھے. اتنا بڑا جو ٹیرر تھا یہ عام حالات میں ہونا نہیں چاہیے. معلوم ہوتا ہے وہی سزا ہے جو بعد میں نسل بعد نسل کوڑیوں کی شکل میں ان کو دکھائی دیتی رہی ہے, اور سامری کو کوڑ ہوا ہے اس کے نتیجے میں. یعنی اپنے گناہ کے نتیجے میں فَإِنَّكَ فِي الْحَيَاةِ أَن تَقُولَ لَا مِسَاسَ, مطلب ہے سزا جو ہے یہ مرنے کے بعد والی نہیں, ہم بیان کر رہے ہیں اسی دنیا میں تجھے یہ سزا ملے گی کہ تو کہتا پھرے کہ مجھے ہاتھ نہ لگانا. وَإِنَّ لَكَ مَوْعِدًا لَن تُخْلَفَهُ, اور تجھے ایک میعاد عطا کی جا رہی ہے جسے تو ٹال نہیں سکے گا. مطلب اس سزا میں تجھے کافی وقت لگے گا, تو جلدی نہیں مرے گا, حسرتناک انجام ہوگا. فَانْظُرْ إِلَىٰ إِلَٰهِكَ, اب اپنے معبود کی طرف ذرا دیکھ. زلتا علیہ آکفا, جس پر تو اعتکاف کر بیٹھا تھا, جس کو تو پکڑ بیٹھا تھا. لَنُحَرِّقَنَّهُ, ہم اسے ضرور جلا دیں گے. ثُمَّ لَنَنْسِفَنَّهُ فِي الْيَمِّ نَصْفًا, پھر ہم اسے یعنی اس کی خاک کو اس کی راکھ کو سمندر میں اڑا دیں گے تاکہ کچھ بھی اس کا باقی نہ رہے. تب ان لوگوں کو اور تمہیں سمجھ آئے گی کہ کیا چیز تمہیں بنائی تھی. یہ خالق ہوا کرتا ہے, اس قسم کا قادر مطلق ہوتا ہے جیسے تم نے بنا کے ان کو دکھایا تھا. انما الہکم الہکم اللہ الذی لا الہ الا ہو, یقیناً تمہارا اللہ ایک ہی ہے جس کے سوا کوئی نہیں. انما اس کے سوا کوئی نہیں. الہکم, انما الہکم مطلب ہے وہی تمہارا الہ ہے. الذی لا الہ الا ہو, جس کے سوا کوئی معبود نہیں. اس لیے اس میں جو زور دیا گیا وہ اس میں تکرار پائی جاتی ہے. وسیع کل شین علما, وہ ہر چیز کا اس کا علم ہر چیز پر محیط ہے. کذالک نقص علیک من انباء ما قد سبق, اسی طرح ہم تجھ پر بیان کرتے ہیں وہ باتیں جو پہلے گزر گئیں. کل شین علما کی وسط جو ہے, وسیع کل شین بتایا, وسط ہی تو ہم تجھے ماضی کی باتیں بتا رہے ہیں. تجھے تو براہ راست ان باتوں کا کوئی علم نہیں تھا. بس خدا کے نے جب یہ دعویٰ فرمایا کہ خدا کا علم ہر چیز پر وسیع ہے, اس کا ثبوت دے رہا ہے ساتھ ہی کہ دیکھ اسی طرح ہم تجھے گزشتہ واقعات بیان کر رہے ہیں تیرے سامنے جن کی تجھے کوئی خبر نہیں. وقد آتینا کا ملا دننا ذکرہ, بس یقین رکھ کہ ہم تجھے جو بھی ذکر عطا کرتے ہیں کر رہے ہیں وہ اپنی طرف سے کر رہے ہیں, اس میں غیر اللہ کا کوئی دخل نہیں. کیونکہ جو وہی گزشتہ واقعات کو اس طرح تازہ کر کے دکھا دے جیسے آنکھوں کے سامنے ہو رہے ہوں, وہ ایسے خدا کی طرف سے وہی ہے جو یقیناً صاحب علم ہر چیز پر قدرت رکھتا ہے. بس اسی کا ذکر ہے جو تجھے عطا ہو رہا ہے, اسی کی طرف سے ذکر ہے جو عطا ہو رہا ہے. یعنی ذکر سے مراد یہاں قرآن کریم ہے. قرآن کریم کو بھی ذکر کہا جاتا ہے. من اعرض عنہ فإنه يحمل يوم القيامة وزرا, جو اس ذکر سے اعراض کرے گا, فإنه يحمل يوم القيامة وزرا, تو وہ قیامت کے دن بہت بوجھ اٹھائے ہوئے ہوگا. بس بوجھ انہوں نے تو اپنی طرف سے بوجھ اتار پھینکے تھے, مگر نافرمانی کا جو بوجھ ہے وہ پھر اتارا نہیں جا سکتا. وہ قیامت کے دن بوجھ بن کر آئے گا. یوم ينفخ في الصور ونحشر المجرمين يومئذ زلقا, वो दिन जब सूर फूंका जाएगा और नाशुरुल मुजरिमीना, और हम मुजरिमों को इकट्ठा करेंगे। यौमे दिन, उस दिन जुर्का नीली आंखों वालों को। तो इसमें बहुत अजीम शान एक पेशगोई ईसाई कौमों की तरक्की और उनकी दुनिया में फैलने और उनकी उनका नस्ली ओरिजिन, यानी जिस नस्ल से वो ताल्लुक रखते हैं, वो बयान फरमा दिया गया। हज़रत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अरब में शास के तौर पर नीली आंखों वालों से राब्ता पड़ा हुआ करता था, और चूंकि ये ईसाइत, यहूदियत और ईसाइत का मजमून चल रहा है, और सूरह काफ के बाद सूरह मरियम ने भी इसी मजमून को आगे बढ़ाया, अब तोहा में इन कौमों का अंजाम दिखाया जाना है, इसलिए उनकी एक ऐसी शनाख्त बता दी जो इल्ला माशाल्लाह इनमें से अक्सरियत पर इतलाक पाती है। जुर्का नीली आंखों वाले, यतखाफतून बैनहुम, नाशरुल मुजरिमीन यौम जुर्का, हम उस दिन ऐसे मुजरिमों को इकट्ठा कर देंगे जो नीली आंखों वाले हैं, यतखाफतून बैनहुम, वापस में आहिस्ता आहिस्ता बातें करेंगे, इल्ला बिस्तुम इल्ला अशरा, कि तुम 10 से ज्यादा नहीं रहे। जिसका मतलब है इनका रूज जवाल तक 10 सदियों तक भी मोहित होगा। जब से इनका रूज शुरू हुआ है, उस वक्त से जब तुम शुमार करोगे, तो जवाल तक का जमाना इनका 1000 साल का है, और ये आपस में एक दूसरे से यही जिक्र, 10 से मुराद 10 सदियां है, जिक्र करेंगे कि हमारा अंदाजा है कि हम इतनी देर तक दुनिया में गालिब रहे हैं। नहनु आलमु बिमा यकूलून, हम ज्यादा जानते हैं जो वो कहते हैं। इसमें दो इम्कानात हैं, एक ये कि हमें पता है कब से वो शुरू होता है और कब खत्म होता है, और दूसरा ये कि तुम 1000 साल की बात कर रहे हो सकता है ये अरसा 1000 साल और भी बटा हुआ हो और कुल 2000 साल हो। तो ईसाइत का जो पहला उरूज का दौर है, वो 1000 साल में जाकर पूरे मुकम्मल हुआ है, यानी 1000 साल में वो उरूज पूरा अपने नुक्ते आसमान तक पहुंचा है। हज़रत रसूलुल्लाह सल्लम का तक का जो जमाना है, उस वक्त तक 670 साल हो चुके थे। रसूलुल्लाह सल्लम के विसाल के वक्त 670 बनते हैं ना, नहीं 570 और फिर 40 और 23 कितना बना, 622 साल। उस वक्त तक ईसाइत रोमन हुकूमत पर में कब्जा काबिज होकर अपने उरूज को जा पहुंची थी, और फिर वही रोमन एम्पायर मुसलसल आगे बढ़ रही थी, और मुहक्किकीन मौरखीन कहते हैं कि रोमन एम्पायर की उम्र 1000 साल रही है। 1000 साल के बाद हम कह सकते हैं कि रोमन एम्पायर अपने उरूज को पहुंचकर जवाल में दाखिल हो गई। फिर न्यू रोमन एम्पायर कहते हैं मगरबी ताकतों को, जहां रोम इनका मरकजी नुकता नहीं रहा बल्कि ताकत शिमाल की तरफ मुंतकिल हुई है, और ये जो दौर है ये 1000 साल का होना था, और इसके मुकम्मल होने में कुछ आगे पीछे अगर कर लिया जाए, मसीह की तारीख पैदाइश को भूल रखा जाए, या ये देखा जाए कि विसाल से गिने जाएंगे दिन या पैदाइश से गिने जाएंगे, तो 2000 होने को आ रहे हैं। जिसका मतलब यह है कि इनके उरूज के खत्म होने और जवाल के नुमाया तौर पर जाहिर हो जाने का वक्त अब ज्यादा दूर नहीं रहा। 2000 साल जब पूरे हो जाएंगे, उस वक्त तक दुनिया में ऐसी तब्दीलियां पैदा होंगी कि अगर जैसा कि मैंने बयान किया, हजरत मूसा हजरत ईसा अलैहिस्सलाम की पैदाइश से शुमार करें तो 2000 पर बात खत्म हो जानी चाहिए, और अगर आपके विसाल से शुमार किया जाए तो फिर उस सदी के 20-25 साल और भी बाद में आ जाएंगे। بس یہ پیشگوئی ہے. عالموں کا ذکر اس لیے فرمایا ہے کہ وہ 1000 کی بات کر رہے ہیں. ہمارا ہمیں زیادہ علم ہے کہ ان کا دور 2 حصوں میں بٹا ہوا ہے, یعنی یہ مراد ہو سکتی ہے. میرا اللہ کہتا ہے کہ ہم جب عالم کہتے ہیں تو معلوم مراد یہ ہوتی ہے کہ پوری بات ان کو پتہ نہیں, پوری بات اس سے زیادہ ہے, اس کی نوعیت کا پورا علم نہیں. تو پھر یہ واقعہ بعد میں ہوگا, مگر وقت ختم ہو گیا, باقی واپسی پہ انشاءاللہ نوٹ کر لیں. سمجھ گئے؟ ایک جلدی سے ایک ذکر کر دیتا ہوں. ایک ہماری طالبہ نے یہ سوال اٹھایا ہے کہ کیا یہ نہیں سمجھا جا سکتا کہ حضرت فرعون نہ حضرت نعوذ باللہ حضرت موسیٰ فرعون سے کہ جادو سے نہیں ڈرے تھے, یہ فرعون کے ساتھیوں کے جادوگروں کے جادو سے نہیں ڈرے تھے بلکہ ان سے بھول ہو گئی, وہ سمجھے تھے کہ چیلنج دیا جا رہا ہے مناظرے کا, اور مناظرہ سمجھ کے گئے تھے. آگے پڑ گئے جادوگر اور انہوں نے سوٹوں رسیوں کو جو سانپ بنایا تو اس لیے گھبرا گئے. اس مسلک میں کوئی جان ہے؟ یعنی یہ سوال ہے بعد میں. میرے نزدیک کوئی بھی جان نہیں ہے. یہ مسلک اسی طرح سوٹیاں اور رسیاں بن گیا جیسے موسیٰ کے عصا کے بعد ہوا تھا. حضرت موسیٰ کا عصا سے ڈرنا, سانپ بن کے سانپ سے ڈرنا تو آغاز ہی سے ثابت ہے, اور اگر مناظرہ تھا تو پھر خدا نے یہ کہنا چاہیے فکر نہ کر ہم مناظرہ بنوا دیں گے, بلکہ سوٹا پھینک کا ذکر کیوں چلا؟ اور پھر یہ تو مشہور تھی بات, ڈھنڈورے پٹ گئے تھے سارے کہ جادوگروں کو اکٹھا کرو. اس وقت تک حضرت موسیٰ کو پتہ ہی نہیں تھا کہ کیا ہونے والا ہے, اس لیے اس کا سوال ہی نہیں پیدا ہوتا کہ یہ مسلک درست ہو. جانتے تھے کہ مقابلہ ہونا ہے اور مقابل پہ جادوگر پیش ہوں گے, جانتے تھے کہ میرے ساتھ اللہ کی اللہ تعالی کی حمایت ہے, اور جو بھی پیش ہوگا خدا تعالی کی حمایت اس کو مغلوب کر دے گی. یہ تھا منشا آپ کے جانے کا. باقی جو ضمنی باتیں ہیں ان کو چھیڑنے کی ضرورت نہیں. ایک لمبا مضمون چلایا گیا ہے جس میں بعض دوسری آیاتوں سے آیات سے یہی معنی نکالنے کی کوشش کی گئی ہے. یہ کلیتاً غلط بات ہے. آج تک یہ صرف یہ بحث نہیں کہ آج تک کسی مفسر کو یہ سوجی نہیں, سوجھ سکتی ہے بعض باتیں, قرآن کے علم لا معدود ہے, مگر جو پورا منظر قرآن کریم میں کھینچا ہے اس میں ہرگز کسی مناظرے کی بحث نہیں ہے, سوال ہی نہیں پیدا ہوتا. مناظرے فرعون سے ہو چکے تھے, مناظروں کے بعد کی بات ہے. جب مباہلے کا وقت آتا ہے اس قسم کا مضمون ہے, جب سب باتیں ختم ہو گئیں اور بحث و تمہیز کوئی نتیجہ نہ پیدا کر سکی تب یہ مقابلے کی بات چلی ہے. ٹھیک ہے, جنہوں نے بھی لکھا ہے ان سے معذرت کے ساتھ عرض کر رہا ہوں. جو آیات انہوں نے لکھی ہیں ان پر اس وقت گفتگو کا وقت نہیں ہے, ورنہ میں بتا دوں گا, بتا سکتا ہوں کہ کیوں ان کا اطلاق یہاں نہیں ہوتا. اچھا جی, السلام علیکم و رحمۃ اللہ. اب انشاءاللہ ایک جمعہ چھوڑ کر اگلے جمعے کی جو سوموار آئے گی اس سے کلاس شروع ہوگی. ٹھیک ہے.